यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। नेपालको नयाँ नक्सामा निशान छाप समेट्ने गरी सरकारद्वारा संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभामा पेश। संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष 2077-78 बजेटमाथि छलफल शुरू। कोरोना संक्रमणबाट जीवन रक्षा र रोजगारी सृजनालाई बजेटले प्राथमिकतामा राखेको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको भनाई। बाँकेको राप्ती सोनारी गाउँपालिकाको ठुरिया जंगलमा गाड़ी दुर्घटना हुँदा 12 जनाको मृत्यु। कोरोना भाइरसको संक्रमणबाट थप 2 जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 8 पुग्यो। थप 166 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 1567 र विश्वभर कोरोना भाइरसको संक्रमणबाट 3,73,000 बढ़ीको मृत्यु। 27,85,000 बढ़ी स्वास्थ्य लाभ गरी घर फिर्ता। अब समाचार विस्तारमा। बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 2 ठुरिया जंगलमा गैराती 12 बजे गाड़ी दुर्घटना हुँदा 12 जनाको मृत्यु भएको छ। दुर्घटनामा 21 जना घाइते भएका छन्। भारतबाट आएर नेपालगंजको जमुना नाका हुँदै सल्यान जान लागेकाहरू दुर्घटनामा परेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो। नेपालगंजबाट सल्यान जाँदै गरेको NA 5X5995 नम्बरको गाड़ी रोकिराखेको BA 4X9064 नम्बरको ट्रकमा ठोकिँदा 11 जनाको घटनास्थलमै र 1 जनाको उपचारका क्रममा मृत्यु भएको हाम्रा संवाददाता नवीन गिरीले जनाएका छन्। दुर्घटनामा घाइते भएकाहरूको भेरी अस्पताल नेपालगंजमा उपचार भइरहेको छ। शवहरू भेरी अस्पतालमै राखिएको छ। मृतकको शनाखत नभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक 2077 पेश गर्नुभएको हो। संविधान संशोधन विधेयक पेश गर्नुहुँदै कानून मन्त्री डाक्टर तुम्बा हाम्फेले नेपाल सरकारले हालै नेपालको अध्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरूपको नक्सा सार्वजनिक गरेकाले संविधानको अनुसूची 3 रहेको निशान छापलाई वास्तविक सीमा समेटिएको नक्सा अनुरूप मिलाउन संविधान संशोधन प्रस्ताव पेश गरिएको बताउनुभयो।
नेपालको संविधान धारा 9 उपधारा 2 नेपालको निशान छाप अनुसूची 3 उल्लेख भए बमोजिम व्यवस्था भएको र नेपाल सरकारले हालै नेपालको अध्यावधिक राजनैतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी नेपालको वास्तविक सीमा अनुरूपको नक्सा प्रकाशन गरेको हुनाले नेपालको संविधानको अनुसूची 3 निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउन आवश्यक भएकोले नेपालको संविधानको अनुसूची 3 संशोधन गर्ने प्रयोजनको लागि यो संशोधन विधेयक सदन समक्ष पेश गर्दछु। धन्यवाद।
सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सा अनुसार नेपालको संविधानको अनुसूची 3 रहेको निशान छापलाई नेपालको वास्तविक नक्सा अनुसार मिलाउन संघीय संसदमा जेठ 9 संविधान संशोधन विधेयक दर्ता गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि संविधान संशोधन सम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाको हिजोको बैठकमा आर्थिक वर्ष 2077-78 राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल शुरू भएको छ। प्रतिनिधि सभामा आर्थिक वर्ष 2077-78 बजेटमाथिको सामान्य छलफलमा छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले कोरोनाको संक्रमणबाट जीवन रक्षा गर्दै जीवनयापनलाई सहज बनाउने र जनजीवनलाई आवश्यक पर्ने आर्थिक क्रियाकलापहरूलाई निरन्तरता दिने कुरालाई बजेटले जोड़ दिएको बताउनुभयो।
कोरोनाको संक्रमण जोखिमबाट जीवन रक्षा गर्दै जीवनलाई सहज तुल्याउने र दोस्रो जनजीवनलाई आवश्यक पर्ने आर्थिक क्रियाकलापहरूलाई निरन्तरता दिने र मुलुकमा निर्माण भएको पुँजी मुलुकमा चालू रहेका आर्थिक क्रियाकलापहरूलाई क्षय हुन नदी आर्थिक पुनरुत्थान गर्दै अर्थतन्त्रलाई अघि लैजाने गरी आवश्यक न्यूनतम काम गर्ने र यो सन्दर्भमा तत्काल देखिएका समस्याहरू स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने कुराहरू स्वास्थ्य सामग्री औषधि स्वास्थ्य कर्मी स्वास्थ्य पूर्वाधार लगायतको व्यवस्था र दोस्रो राहतसँग सम्बन्धित व्यवस्थाहरू र त्यसमा पनि खास गरी कोरोनाको संक्रमण जोखिमको कारणले हामीले लकडाउन गर्नुपर्दा कतिपय व्यवसायहरूलाई परेको समस्या ती समस्याहरूलाई समाधान गर्ने हेतुले र निजी क्षेत्रसँग सहकार्य गर्ने हेतुले अपनाइएका राहतका कार्यक्रमहरू अघि बढाइएका राहतका कार्यक्रमहरू छन्।
कृषिका धेरै जस्तो वस्तुहरूमा आत्मनिर्भर हुँदै जाने, कृषिमा रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई बजेटले प्राथमिकतामा राखेको अर्थमन्त्री डाक्टर खतिवडाले उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर खतिवडाले तत्काल लाभ प्राप्त हुने र जनताले प्रतिफल प्राप्त गर्न सक्ने कार्यक्रमलाई उच्च प्राथमिकता दिने र आगामी आर्थिक वर्षमा नै निर्माण सम्पन्न हुने चालु आयोजनाहरू पनि सम्पन्न गर्ने र ठूला आयोजनाहरूलाई पनि निरन्तरता दिई सहज अवस्थामा फेरि अगाडि बढ़ाउन सकिने व्यवस्था गरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिएको बताउनुभयो। छलफलमा सत्ता पक्षका सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट अहिलेको परिस्थिति अनुरूप नै रहेको भन्नुहुँदै बजेट विगतको तुलनामा खुम्चेर आएको र राजस्वमा आउने गिरावट र हाम्रो खर्च गर्न सक्ने क्षमतामा आउने गिरावटलाई ध्यानमा राखेर आएको उल्लेख गर्नुभयो। बजेट महत्वाकांक्षी नभई सकारात्मक रहेको भए पनि कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश मानसिंहले कोरोनाको संक्रमणको जोखिम र महामारी गुज्रिरहेको अवस्थामा आउन सक्ने जोखिमलाई नजर अन्दाज गरेर सरकारले बजेट ल्याएको बताउनुभयो। उहाँले कोरोनाका कारण अबको अवस्थामा राजस्व संकलन अन्तर्राष्ट्रिय सहयोग सहज रूपमा पाउन सक्ने अवस्था नरहेको भन्दै सरकारले कोरोनालाई सहज रूपमा लिएर महत्वाकांक्षी ढंगले बजेट ल्याएको उल्लेख गर्नुभयो। राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले जनतालाई उत्साहित हुने गरी बजेट आउन नसकेको भन्दै अहिलेको अवस्थालाई ध्यान नदिई पुरानै कार्यक्रमको निरन्तरता दिने गरी बजेट आएको बताउनुभयो। सांसद बाबुराम भट्टराईले अहिले बजेट अहिलेको संकट समाधान गर्ने नभई पुरानालाई नै निरन्तरता दिने गरी आएको भन्दै सैद्धान्तिक रूपमा कोरोनामा बजेट केन्द्रित जस्तो देखिए पनि प्रभावकारी रूपमा बजेट विनियोजन हुन भने नसकेको उल्लेख गर्नुभयो। छलफलमा सत्तापक्षीय दलका सांसदहरूले कोरोनाको महामारीका बीचमा सानो आकारमा बजेट आउनु, खर्च कटौतीको प्रस्ताव राख्नु, स्वास्थ्यमा 90 अर्ब छुट्याइनु, राहतका कार्यक्रम तत्कालका लागि प्रतिफल दिने गरी ल्याइनु सकारात्मक पक्ष भएकाले यसको कार्यान्वयनमा जोड़ दिनुभयो। उहाँहरूले कोरोनाका कारण स्रोत खुम्चिएको लकडाउन लम्बी रहेको अवस्थामा वास्तविकताका आधारमा अर्थतन्त्रलाई चलायमान बनाइराख्ने, मानवीय सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर लक्ष्य प्राप्त गर्ने गरी बजेट आउनु सकारात्मक भएको भन्दै बजेटलाई प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष क्रियाशील बन्नुपर्ने बताउनुभयो। प्रतिपक्षी दलका सांसदहरूले संकटको ध्यान नदिई राजस्व बढ़ने अनुमान गरिएको भए पनि त्यसको स्पष्ट आधार दिन नसकिएको, वैदेशिक ऋण र अनुदानको कुनै सुनिश्चितता नभएको बताउनुभयो। उहाँहरूले परम्परागत भूमि नीति अनुसार बजेट आएको, आजको आवश्यकता पूरा गर्न सरकार स्रोत जुटाउन गम्भीर बन्न नसकेको, आन्तरिक स्रोत बढ़ाउन बजेटले ध्यान नदिएको आरोप लगाउनुभयो। यसै गरी राष्ट्रिय सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आगामी आर्थिक वर्षको वार्षिक अनुमान बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि सांसदहरूले धारणा राख्नुभयो। सत्तापक्षीय सांसदहरूले बजेट सकारात्मक र अहिलेको आवश्यकता अनुसारको रहेकाले कार्यान्वयनमा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँहरूले स्वास्थ्य, कृषि र शिक्षामा महत्व दिएका कारण आगामी दिनका चुनौतीहरू सामना गर्न सहयोग पुग्ने बताउनुहुँदै बजेट समाजका सबै क्षेत्रलाई सम्बोधन गर्दै राहत र आगामी कार्यदिशामा स्पष्ट रहेको उल्लेख गर्नुभयो। बजेट छलफलमा भाग लिने सांसदहरूमा नारायण काजी श्रेष्ठ, रामनारायण बिडारी, दिलकुमारी थापा, विमला घिमिरे, भैरव सुन्दर श्रेष्ठ, खिमकुमार विश्वकर्मा, चक्रप्रसाद स्नेही, कोमल ओली लगायत हुनुहुन्थ्यो। बजेट छलफलमा भाग लिने प्रतिपक्षी दलका सांसदहरूले सरकारले समाजवाद उन्मुख भन्ने तर बजेट त्यस विपरीत रहेको आरोप लगाउनुभयो। उहाँहरूले बजेटमा गरीब र विपन्नका लागि के छ भनेर प्रश्न गर्नुभयो। बजेटमा धारणा राख्ने सांसदहरूमा जितेन्द्र नारायण देव, मृगेन्द्र कुमार सिंह यादव, प्रकाश पन्थ, प्रमिला कुमारी लगायत हुनुहुन्थ्यो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11 बजेका लागि बोलाइएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले संघीय संसदमा विचाराधीन बजेटमा निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारीको प्रस्ताव बारे कार्यान्वयनका लागि मापदण्ड बनाइने बताउनु भएको छ। बजेटबारे संसदमा छलफल चलिरहेका बेला शिक्षा मन्त्री पोखरेलले निजी विद्यालयलाई त्यस प्रकारको जिम्मेवारी दिने प्रस्ताव आफ्नो नभएको स्पष्ट पार्नुभयो। बजेटको बुदा नम्बर 166 रहेको विषय शिक्षा मन्त्रालयको प्रस्ताव नभए पनि सार्वजनिक विद्यालयको सबलीकरण, सुदृढीकरणका निम्ति गैर सरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग र योगदानलाई पूरकका रूपमा विद्यालयको व्यवस्थापन र स्वामित्व यथावत रहने गरी परिचालन गरिने मन्त्री पोखरेलले उल्लेख गर्नुभयो। मन्त्री पोखरेलले कुल बजेटको 11.64% शिक्षा क्षेत्रमा विनियोजित हुन पुग्नु सकारात्मक रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षका लागि सरकारले संसदमा प्रस्तुत गरेको बजेट सन्तुलित रहेको प्रतिक्रिया दिएको छ। महासंघले विज्ञप्ति मार्फत बजेटले राष्ट्रिय अर्थतन्त्रलाई पुनर्जीवन तथा पुनरुत्थान गर्ने विषयमा निजी क्षेत्रको विश्वास एवं सम्पूर्ण उद्यमी व्यवसायको मनोबल उकासेर अघि बढ़न जति सकारात्मक ढंगको साहस देखाउनु पर्थ्यो त्यो अपेक्षित रूपमा प्रकट हुन नसकेको पनि औल्याएको छ। बजेटले वर्तमान परिस्थितिलाई अनुभूत गर्दै उद्देश्य प्राथमिकता र कार्यक्रममा केही नयाँपन दिन खोजे पनि बजेट गत आर्थिक वर्षको भन्दा केही सानो आकारमा आएको उल्लेख गरिएको छ। कोविड 19 का कारण प्रभावित उत्पादनमूलक उद्योगहरूको लकडाउन अवधिभर डिमाण्ड शुल्क छूट दिने र माग कम हुने समयको विद्युत खपतमा 50% छूटको व्यवस्था स्वागत योग्य रहेको पनि महासंघले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एडिट हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। दैलेखमा मृत्यु भएका 35 वर्षीय पुरूष र हिजो बिहान मृत्यु भएकी बाजुराकी 2 वर्षीय बालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या 8 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दैलेखको विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा रहेका 35 वर्षीय पुरूष र बाजुराको स्थानीय क्वारेन्टाइनमा रहेकी 2 वर्षीय बालिकामा हिजो संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। मृतक बालिका 8 दिन अगाडि आमा बुवा सँगै भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेको अवस्थामा ज्वरो झाडा पखाला तथा श्वास प्रश्वासमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भई उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। यसैगरी हिजो थप 166 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 1567 पुगेको छ। प्रवक्ता डाक्टर देवकोटाले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका 2 र तनहुँका 1 जना गरी 3 जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका 5 जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालीकोटका 18 जना, दैलेखका 18 जना र बाजुराका 1 जना गरी 37 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसैगरी पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत तथा प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका 25 जना र सुर्खेतका 1 जना गरी 26 जना, धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा कपिल वस्तुका 1 जना, भिरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 8 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा 70 का 12 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका 3 जना र बाजुराका 2 जना गरी 5 जना, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापाका 4 जना र मोरङका 1 जना गरी 5 जना तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका 21 जना, रौतहटका 29 जना, सर्लाहीका 10 जना र कपिल वस्तुका 4 जना गरी 67 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। नेपालमा हालसम्म 1450 जना पुरूष र 117 जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यसैगरी हिजो थप 1 जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कुल 220 जना उपचारपछि निको भई घर फर्किएका छन्। हिजो भरतपुर अस्पतालबाट मकवानपुरकी 25 वर्षीय महिला उपचारपछि निको भई घर फर्किएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो। हालसम्म 172 जना पुरूष र 48 जना महिला कोरोना भाइरसको उपचारपछि निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट संक्रमित व्यक्तिलाई 3 तहमा व्यवस्थापन गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा हिजो बसेको कर्णाली प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकले क्वारेन्टाइनमा 14 दिन राखेर आवश्यक परीक्षण पश्चात संक्रमित देखिएका व्यक्तिलाई 3 तहमा व्यवस्थापन गर्ने निर्णय गरेको हो। बैठकले संक्रमित तर कुनै लक्षण नदेखिएकालाई जिल्ला तहमा तोकिएको आइसोलेसनमा, लक्षण देखिनुका साथै सम्भावित जोखिम भएका बिरामीलाई जिल्ला अस्पताल र जटिल अवस्थाका संक्रमित व्यक्तिलाई तोकिएको विशिष्ट अस्पतालमा व्यवस्थापन गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिनुभयो। संक्रमण नदेखिएका बिरामीलाई थप 21 दिन सेल्फ क्वारेन्टाइनमा रहने शर्तमा घर पठाउने निर्णय भएको मन्त्री रावलले बताउनुभयो। कञ्चनपुरको सिमानाका भएर पछिल्लो सात दिनको अवधिमा भारतबाट झण्डै 17,000 नेपाली पश्चिमी सिमानाका गड्डा चुर्की हुँदै घर आएका छन्। व्यक्तिगत विवरण राख्ने, व्यक्तिगत फारम भर्ने, तापक्रम नाप्ने लगायतका कार्य गरी भारतबाट आएका नेपाली नागरिकलाई सिमानाका प्रवेश गराइएको हो। उनीहरूलाई सामाजिक दूरी कायम गर्न लगाए ट्रान्जिट क्याम्पमा राखेर सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा पठाउन यातायातको साधनको व्यवस्था समेत गरिएको छ। यसैगरी जिल्लाका विभिन्न इट्टाभट्टा लगायतका क्षेत्रमा काम गर्दै आएका 1,000 भन्दा बढ़ी भारतीय नागरिकलाई सिमानाका हुँदै भारत पठाइएको छ। वैधानिक रूपमा सिमानाका गड्डा चौकी खुला गरिएपछि 6 दिनको अवधिमाथि भारतीय नागरिक सोनाका भएर घर गएका हुन्। भारतीय प्रशासनसँगको समन्वयमा भारतीय नागरिकलाई सिमानाकाबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएकी 2 वर्षीय बालिकाको कोरोनाबाट हिजो मृत्यु भएको र उनकी आमाको कोरोना रिपोर्ट पोजिटिभ देखिएपछि उनी पहिले बस्दै आएको बुढी गंगा नगरपालिका 1 स्थित धुराइल सैन माविको क्वारेन्टाइन सिल गरिएको र जिल्लाको शान्ति सुरक्षामा कड़ाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताउनु भएको छ। झापाको एउटै क्वारेन्टाइनमा बसेका 52 जनामा संक्रमण देखिएको छ। कचनकवल गाउँपालिका 4 केचना स्थित महेन्द्र रत्न माविको क्वारेन्टाइनमा बसेका मध्ये पटक पटक गरी 52 जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश नम्बर 1 को सामाजिक विकास मन्त्रालयले जनाएको छ। उक्त क्वारेन्टाइनमा भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेकाहरूलाई राखिएको थियो। सल्यानमा कोरोना संक्रमित मध्ये 13 जनालाई सुर्खेत पठाइएको छ। बाँकी 12 जनालाई सल्यान जिल्ला अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ। शनिबार एकै नगरपालिकाका 25 जनामा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो। सल्यानमा 2400 को आइसोलेसन भए पनि स्वास्थ्य कर्मी र स्रोत साधनको कमीले 1500 भन्दा बढ़ी थिग्न नसक्ने भएपछि 13 जनालाई सुर्खेत पठाइएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। प्रदेश नम्बर 2 कोरोना संक्रमणको बढ़ोत्तरीसँगै थप क्वारेन्टाइन र आइसोलेसन कक्षहरू निर्माणमा तीव्रता दिइएको छ। विशेष गरी छिमेकी मुलुक भारतबाट नेपाल भित्रने नेपाली नागरिकको संख्या बढ़ेपछि क्वारेन्टाइन र आइसोलेसन कक्षहरू थप निर्माण गर्नु परेको प्रदेश नम्बर 2 सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले जानकारी दिनुभयो। बैतडीमा भारतबाट आई क्वारेन्टाइनमा बस्नेहरूको संख्या दिन प्रतिदिन बढ़दै गएको छ। हालसम्म बैतडीमा 4600 भन्दा बढ़ी नागरिक क्वारेन्टाइनमा रहेको बैतडीका कोविड-19 सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिनुभयो। उनीहरूलाई बैतडीको झुलाघाट सेट सुदूरपश्चिमका विभिन्न नाकाबाट उद्धार गरी ल्याइएको हो। सरुवा रोग विशेषज्ञहरूले काठमाडौँ उपत्यकामा कोविड-19 को जोखिम हुन नदिन थप परीक्षणको दायरा बढ़ाउन माग गर्नुभएको छ। जनघनत्व र चहल पहलको संक्रमणको सम्भावित जोखिम बढ़ाउने हुँदा थप परीक्षण बढ़ाउन आवश्यक रहेको सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले बताउनुभयो। सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोला काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाकामा अत्यावश्यक बाहेक सबै सवारी आवागमनलाई रोक लगाई थप कड़ाई गर्नुपर्ने बताउनुहुन्छ। लुकीछिपी अझै पनि मानिस बाहिरबाट आउने क्रम रहेको हुँदा त्यसलाई तत्काल रोकी आएकालाई परीक्षणको दायरामा ल्याउन सुझाव दिएको छ। गण्डकी प्रदेश प्रमुख अमित शेरचनले प्रदेशसभाको हिजो पोखरामा बसेको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ। प्रदेश प्रमुख शेरचनले प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधतायुक्त प्रदेशलाई सभ्य र सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ़ने नीति सरकारले लिएको बताउनुभयो। प्रदेश नम्बर 5 प्रदेश प्रमुख धर्मनाथ यादवले केही प्रदेश ऐन संशोधन गर्न बनेको विधेयक 2077 प्रमाणित गर्नुभएको छ। प्रदेशसभाको यही जेठ 14 बैठकबाट पारित भएको उक्त विधेयकलाई उहाँले नेपालको संविधान बमोजिम प्रमाणित गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2077-78 को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ। प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले आज दिउँसो 4 नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्नुहुने कार्यसूची तय भएको प्रदेशका सभामुख अर्जुन बहादुर थापाले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगको टोली अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ 10 रूकुम पश्चिममा 5 मृत्यु र 1 बेपत्ता भएको घटनाको अनुगमन गर्न रूकुम तथा जाजरकोट गएको छ। आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईको नेतृत्वमा रहेको आयोगको टोलीले घटनाको पृष्ठभूमि, जातीय विभेदको अवस्था, घटनाको तत्कालीन कारण, घटना पश्चात शान्ति सुरक्षा र सामाजिक सद्भावको अवस्था तथा स्थानीय प्रशासन र प्रहरीबाट भइरहेको निष्पक्ष अनुसन्धान एवं शान्ति सुरक्षाको कार्य सम्बन्धमा अनुगमन तथा अनुसन्धान गर्ने आयोगले जनाएको छ। स्वास्थ्य क्षेत्रको संरचना र गुणस्तर सुधारका लागि सरकारले आगामी आर्थिक वर्ष 2077-78 का लागि ल्याएको बजेट सफलतापूर्वक कार्यान्वयन हुनुपर्नेमा स्वास्थ्य कर्मीहरूले जोड़ दिएका छन्। एक वर्षको बजेटमा प्राथमिकता पाउँदैमा स्वास्थ्य क्षेत्रको समग्र विकास हुन नसक्ने हुँदा अहिलेको बजेटमा समावेश भएका कार्यक्रमहरूले आगामी वर्षका बजेटहरूमा समेत निरन्तरता पाउनुपर्ने स्वास्थ्य कर्मीहरूको जोर छ। संवाददाता केशव ढुंगानाको रिपोर्ट।
सरकारको तर्फबाट संघीय संसदमा प्रस्तुत भएको आर्थिक वर्ष 2077-78 वार्षिक बजेटमा स्वास्थ्य क्षेत्रको सुधार र विकासका लागि 90 अर्ब 69 करोड़ अर्थात कुल बजेटको करिब 7% रकम विनियोजन गरिएको छ। बजेटले कोरोनाको महामारी तथा अन्य संक्रामक रोगबाट उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, आवश्यक उपकरण तथा प्रयोगशालाहरूको व्यवस्था तथा चिकित्सकहरूको क्षमता र वृत्ति विकासमा जोड़ दिएको छ। बजेटमा काठमाडौँ उपत्यकामा 300 बेड र सबै प्रदेश राजधानीहरूमा 50-250 बेडसम्मका सरुवारोग अस्पतालको स्थापना र सञ्चालनका लागि 12 अर्ब 46 करोड़ रूपियाँ विनियोजन गरिएको छ। प्रदेश स्तरमा सरुवारोगको विशिष्टीकृत अस्पतालहरू सञ्चालनमा आएपछि केन्द्रीय अस्पतालमा बिरामीको चाप कम हुने र नयाँ खोज र अनुसन्धानमा ध्यान केन्द्रित गर्न सक्ने बताउनुहुन्छ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डाक्टर सागर कुमार राजभण्डारी।
बनाउने नयाँ अस्पतालहरू विस्तार गर्ने त्यस्तोमा चाहिँ बढी फोकस भएको देखिन्छ। ह्युमन रिसोर्सहरू तयार गर्नको लागि त्यस सम्बन्धी खोज अनुसन्धान गर्नको लागि एउटा ठूलो अस्पताल आवश्यकता पर्छ, एउटा डेडिकेटेड अस्पतालको रूपमा आवश्यकता पर्छ। काठमाडौँ मात्र नभएर हरेक प्रदेशमा एउटा स्पेसल यो इन्फेक्सन डेडिकेटेड हस्पिटलको रूपमा चाहिँ सरकारले जुन घोषणा गरेको त्यो पनि एउटा सकारात्मक रूपमा लिनुपर्छ।
बजेटमा आगामी 3 वर्षभित्र सबै नागरिकमा स्वास्थ्य बिमाको सुविधा पुर्याउने, आगामी वर्षभित्र नेपाललाई पूर्ण खोपयुक्त मुलुक घोषणा गर्ने, स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउन एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था गर्ने लगायतका कार्यक्रमहरू समावेश गरिएको छ। यस्ता कार्यक्रमहरू लागू हुन सके नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आउने बताउनुहुन्छ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका निर्देशक डाक्टर अर्जुन आचार्य।
हामीले सर्जरी हेर्दाखेरि त्यसमा चाहिँ स्वास्थ्यलाई मध्यनजर राखेको देखिन्छ र विशेष रूपमा जुन लामो समयदेखि माग भइरहेको यो एक चिकित्सक एक स्वास्थ्य संस्था लागू गर्नको लागि सायद अब यो यसै आर्थिक वर्षबाट बजेट पनि छुट्याएको छ। दीर्घकालीन रूपमा हेर्दाखेरि एक चिकित्सक एक स्वास्थ्य संस्था भयो भने यो नेपाली जनताको लागि स्वास्थ्य क्षेत्र सुधारको लागि एकदम महत्वपूर्ण एउटा कोसी ढुङ्गा नै हुन्छ भन्ने मैले महसुस गरेको छु।
एक वर्षको बजेटले मात्रै स्वास्थ्य क्षेत्रका सबै समस्याहरू समाधान गर्न सम्भव नहुने हुँदा हरेक वर्षको बजेट निर्माण गर्दा स्वास्थ्य क्षेत्रले प्राथमिकता पाउनुपर्ने बताउनुहुन्छ नारायणी अस्पताल वीरगंजका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदन उपाध्याय।
ओभरअल बजेट हामीले स्वास्थ्यको हेर्दा जति प्रतिशत हुनुपर्ने त्यो प्रतिशत चाहिँ कहिले पनि आएको छैन। स्वास्थ्यलाई हेर्ने दृष्टिकोण अझ फराकिलो नभएको हो कि अझ फुकुलो भएन स्वास्थ्यलाई हेर्ने आँखा चाहिँ त्यो पाटो अझ धेरै कसिएको छ। त्यो कसिएको पाटोलाई चाहिँ अलिकति सुधार भएर चाहिँ स्वास्थ्यमा हाल्नुपर्छ। यो लगानी हो, यो भोलिको भविष्य हो, यो लगानीमा चाहिँ अलिक हामी सिन्सियर हुनुपर्छ।
विगत 2 महिनाभन्दा लामो अवधिदेखि कोरोना भाइरसको संक्रमणका कारण मुलुक लकडाउनमा छ। यसले आम नागरिकको स्वास्थ्य अवस्था, दैनिक जनजीवन तथा आर्थिक गतिविधिमा नराम्रो असर पारिरहेको छ। यो सन्दर्भमा सरकारले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउने दीर्घकालीन योजना मार्फत जनजीवनलाई चलायमान बनाउने दिशामा बजेट केन्द्रित गर्नु उचित देखिन्छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
संघीय सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष 2077-78 बजेटमा सुदूरपश्चिम प्रदेशमा 50 शैयाको संक्रामक रोग उपचार अस्पताल स्थापना, प्रदेश राजधानीको पूर्वाधार निर्माण, दोधारा चाँदनी सुक्खा बन्दरगाह र जड़ीबुटी प्रशोधन केन्द्र स्थापनालाई प्राथमिकता दिएको छ। बजेटमा युवाहरूलाई रोजगारी सृजना गर्ने लगायतका विषय समेटिएको भन्दै कैलालीवासीहरू खुशी भएका छन्। धनगढ़ीबाट जगत साउदको रिपोर्ट।
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै सरकारले ल्याएको आर्थिक वर्ष 2077-78 बजेटको कैलालीवासीले स्वागत गरेका छन्। महामारी रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिएको सरकारले जनजीविकादेखि रोजगारी सिर्जना गर्ने लगायतका जनतालाई प्रत्यक्ष राहत पुग्ने जस्ता कार्यक्रम समेटेर बजेट ल्याएको भन्दै कैलालीवासीले खुशी व्यक्त गरेका छन्।
सबैलाई खुशीपन थपेको छ।
युवाहरूको लागि
मूलक कार्यक्रम जुन लागू गर्न खोजेको छ एकदमै राम्रो।
कोरोनाले थालिएको कृषि पर्यटन शिक्षा स्वास्थ्य उद्योग व्यवसाय लगायतका क्षेत्रको पुनरुत्थानदेखि रोजगारी सिर्जना गर्ने लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई बजेटको प्राथमिकतामा राखिएको छ। मूलभूत रूपमा स्वास्थ्य सुरक्षामा केन्द्रित रहेको बजेटमा पूर्वाधार विकाससँगै जनताको जीविकोपार्जन जस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि सम्बोधन गरिनु सकारात्मक पक्ष रहेको बजेट क्षेत्रका जानकारहरूको भनाइ छ। प्राध्यापक डाक्टर हेमराज पन्त। कोरोना महामारी पछि ओह्रालो लागेको निजी क्षेत्रलाई माथि उकास्न सहयोग पुग्ने गरी सस्तो ब्याज दरमा ऋण कर्जा प्रवाह लगायतका व्यवस्था बजेटमा गरिएपछि उत्साहित देखिएका उद्योगी व्यवसायीले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कौर।
समग्रमा ठिकै छ, जस्तो अब बजेट छुट्याउने खर्च नगर्ने कार्यान्वयनमा जोड गर्नु पर्यो।
आर्थिक वर्ष 2077-78 को बजेटमा कैलाली स्थित रानी जमरा कुलरिया सिंचाई आयोजना धनगढ़ी विमानस्थलको स्तर उन्नति खुटिया दिपाल उरै सड़क विस्तार गेटा मेडिकल कलेज सञ्चालन सिकल सेल अध्ययन केन्द्र हरैया औद्योगिक क्षेत्र स्थापना 50 शैयाको संक्रामक रोग उपचार अस्पताल प्रदेश राजधानी पूर्वाधार निर्माण लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ। जगत साउत रेणुपाल धनगढ़ी।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघले कार्यालयमा कोरोना भाइरसको संक्रमण सुरक्षित रहने वातावरण निर्माण गर्न माग गरेको छ। संघले हिजो एक विज्ञप्ति प्रकाशित गरी सार्वजनिक सेवामा कार्यरत कर्मचारीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बस्न आवश्यक सुरक्षाका सामग्रीहरू उपलब्ध गराउन सबै कर्मचारीको पीसीआर परीक्षणको व्यवस्था गर्न र नियमित तलब भत्ता उपलब्ध गराउन माग गरेको हो। संघका उपमहासचिव चेतनारायण पौडेलद्वारा जारी विज्ञप्तिमा लकडाउनको अवधिमा काम गर्ने कर्मचारीलाई उचित सेवा सुविधा उपलब्ध गराई उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्न माग गरिएको छ। विज्ञप्तिमा नेपाल विद्युत प्राधिकरणलाई खण्डित गर्ने विधेयकलाई तत्काल स्थगित गरी सरकारवालाहरूसँग थप परामर्श गरी अगाडि बढ्न र कृषि क्षेत्रको विकास र सामान्य कृषकहरूलाई आर्थिक भार पर्ने गरी रासायनिक मलको आयातमा लगाइएको कर खारिज गर्न समेत माग गरिएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको संक्रमणबाट विश्वभर 62,59,000 भन्दा बढ़ी संक्रमित भएका छन्। हालसम्म 3,73,000 बढ़ीको मृत्यु भएको छ भने संक्रमणपछि स्वास्थ्य लाभ गर्नेको संख्या 27,85,000 रहेको छ। कोरोना संक्रमणले आक्रान्त अमेरिकामा हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या 1,06,000 बढ़िरहेको छ भने 18,37,000 भन्दा बढ़ी संक्रमित भएका छन्। यसैगरी ब्राजिलमा 5,14,000 संक्रमित भएका छन् भने संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या 29,000 बढ़िरहेको छ। छिमेकी मुलुक भारतमा 1,90,000 बढ़ी संक्रमित भएका छन् भने 5,400 बढ़ीको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ। विश्वभर 13-15 वर्ष उमेर समूहका 4 करोड़ बढ़ी व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। सुर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक 9 अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन्। राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्ल्यूएचओले विश्व धूमपान रहित दिवसको अवसरमा चेतनामूलक कार्यक्रम गरी युवा जगतमा धूमपानको कुलत हटाउनु पर्नेमा जोर दिएको छ। पूर्वी बुर्किना फासोको एक पशु बजारमा भएको बन्दुकधारीको आक्रमणमा परि 20 जना सर्वसाधारण मारिएका छन्। मोटरसाइकलमा सवार बन्दुकधारीहरूले व्यस्त बजारमा अन्धाधुन्ध गोली चलाएको एक प्रत्यक्षदर्शीले बताएको बीबीसीले उल्लेख गरेको छ। अब मौसम। आज देशका पूर्वी तथा मध्य पश्चिमी पहाड़ी भागमा सामान्य बदली हुने, बाँकी भागमा आंशिक बदली रही। पूर्वी तथा पश्चिमी पहाड़ी भागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 25.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.5 डिग्री सेल्सियस, वर्षा 13.8 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरि साँझ 6:55 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालको नयाँ नक्सामा निशान छाप समेट्ने गरी सरकारद्वारा संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभामा पेश। संघीय संसदका दुवै सदनमा आगामी आर्थिक वर्ष 2077-78 को बजेटमाथि छलफल शुरू। कोरोना संक्रमणबाट जीवन रक्षा र रोजगारी सृजनालाई बजेटले प्राथमिकतामा राखेको अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाको भनाई। बाँकेको राप्ती सुनारी गाउँपालिकाको छुरिया जंगलमा गाड़ी दुर्घटना हुँदा 12 जनाको मृत्यु। कोरोना भाइरसको संक्रमणबाट थप 2 जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 8 पुग्यो। पुग्यो। थप 166 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 1567 र विश्वभर कोरोना भाइरसको संक्रमणबाट 373,000 बढ़ीको मृत्यु। 27,85,000 बढ़ी स्वास्थ्य लाभ गरी घर फिर्ता। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।